रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज कर्णाली प्रदेशमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा नीति तयार गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता एनप्यासनले 11 बुँदे ध्यानाकर्षण र 47 बुँदे सुझाव पत्र बुझायो।
यता क्षेत्रमा रहिआएको आलोपालो तथा सिन्डिकेट अन्त्य गरेरै छाड्ने गृहमन्त्री थापाको भनाई। गृह प्रशासनको नीतिगत तथा कानूनी सुधारका लागि 82 बुँदे कार्ययोजना सार्वजनिक।
पेट्रोलियम पदार्थको भाव फेरि पनि बढ्यो, पेट्रोल 105 र डिजेल 85 रुपियाँ प्रति लिटर कायम।
र धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौँ गोल्डेन्सको लगातार दोस्रो जित, घरेलु टोली धनगढी पहिलो जित दर्ता गर्न सफल। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विज्ञहरूको सुझाव लिएर कर्णाली प्रदेशको विकासका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी शिक्षा नीति तयार गर्ने बताउनु भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्यासन कर्णाली प्रदेशको टोलीले दिएको सुझाव तथा ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री शाहीले प्राविधिक शिक्षा अपरिहार्य भएको बताउनुभयो। उहाँले सैद्धान्तिक शिक्षाले समाज रूपान्तरण नहुने भएकाले विश्व बजारमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने तर्फ प्रदेश सरकार लाग्ने दावी गर्नुभयो। यो प्रदेशमा कुन क्षेत्रले कस्तो प्रकारको जनशक्ति उत्पादन गर्न सक्छ भन्ने कुरालाई पहिचान गरी निजी क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारको ध्यान दिने उहाँको भनाइ छ। इन्प्यासन कर्णाली प्रदेशका अध्यक्ष कमल बहादुर सिंहको टोलीले 11 बुँदे ध्यानाकर्षण पत्र र 47 बुँदे सुझाव पत्र बुझाउनु भएको छ।
सुर्खेत क्याम्पस शिक्षामा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ। नेपाल प्रगतिशील प्राध्यापक संगठन क्याम्पस इकाइ समिति सुर्खेतले 11 बुँदी मागसहित क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो। हिजो एक विज्ञप्ति जारी गर्दै क्याम्पसमा व्यापक अनियमितता भएको र त्यसलाई रोक्नका लागि ताला लगाइएको जनाइएको छ। आफूहरूको माग पूरा नभएसम्म क्याम्पसमा लगाइएको ताला नखोल्ने समितिका अध्यक्ष दिपेन्द्र कुमार खत्रीले बताउनुभयो। यस्तै क्याम्पसको हाताभित्र रहेको जग्गा अनाधिकृत रूपमा लामो समयसम्मका लागि भाडामा दिन तत्काल रोक्नुपर्ने, सेमेस्टर प्रणाली लागू भइसकेको अवस्थामा आवश्यक पाठ्य सामग्री तत्काल उपलब्ध गराइनुपर्ने, क्याम्पसको गाडीको दुरुपयोग रोक्नुपर्ने र अन्य आर्थिक कार्यविधिलाई मितवेद बनाउनुपर्ने माग समेत रहेका छन्। यस्तै क्याम्पसलाई बहुमुखी संकायमा लैजान गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने, अभ्यास शिक्षण बापत प्रति विद्यार्थीबाट प्राप्त हुने पारिश्रमिक तत्काल वितरण गर्नुपर्ने माग संघर्ष समितिले गरेको छ।
यता जिल्ला शिक्षा अधिकारीले लामो समयदेखि सहमति र सहकार्य तोडी शिक्षक दरबन्दी मिलान कार्य अवरुद्ध गरेर जिल्लाको शैक्षिक क्षेत्र अस्तव्यस्त गरेको भन्दै जिल्ला शिक्षा कार्यालय दाङमा तालाबन्दी गरिएको छ। नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काको नेतृत्वमा जिल्लामा क्रियाशील सबै शिक्षक संघ संगठनले जिल्ला शिक्षा कार्यालय दाङमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। दाङको शिक्षक दरबन्दी मिलान सम्बन्धमा कार्यदलले खाका तयार गरी पेश गरेको लामो समय हुँदा समेत जिल्ला शिक्षा अधिकारीले अनेक बहाना बनाई कार्यान्वयन नगरेको शिक्षक संगठनले आरोप लगाएका छन्। जिल्ला शिक्षा अधिकारी रमेश मैनालीका कारण शिक्षक सरुवा र नियुक्ति प्रक्रियामा समेत लामो समयदेखि अवरुद्ध गरेकाले दाङको शिक्षा क्षेत्र अस्तव्यस्त गरेको आरोप शिक्षक संगठनले लगाएका छन्। दरबन्दी मिलानको सहमति कार्यान्वयन गराउन दबाव दिनका लागि आफूहरूले तालाबन्दी गरेको नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमर बहादुर खड्काले जानकारी दिनुभयो। जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले भने आफूले नियमसंगत काम गर्दा गर्दै पनि आफूमाथि आरोप लगाएर तालाबन्दी भएको बताउनु भएको छ।
वीरेन्द्रनगरमा रहेको देउती बजै मन्दिरभित्र देउती बजै विराट धनधान्य महायज्ञ 2075 आयोजना गरिने भएको छ। यही वैशाख 7 गतिदेखि सुरु हुने महायज्ञ 9 दिनसम्म चल्ने व्यवस्थापन समितिका संयोजक मुकुन्द श्याम गिरीले जानकारी दिनुभयो। उहाँले देउती बजे परिसरलाई आगामी 5 वर्षभित्र व्यवस्थित बनाउने गरी समिति अघि बढेको बताउनु भएको छ। आज बिहान 8 बजे मन्दिरमै इन्जिनियरिङ र समाजसेवी टोलीसँग वीरेन्द्रनगरका नगर प्रमुखले समेत अवलोकन गर्ने कार्यक्रम रहेको उहाँको भनाइ रहेको छ। अवलोकन प्रसाद मन्दिरको विकासका लागि गुरुयोजना समेत बनाइने उहाँले बताउनुभयो। पुराना सम्पदाहरूलाई व्यवस्थित गर्दै लैजाने उद्देश्यका साथ आफूहरूले काम थालिरहेको बताउनु भएको छ। यस्तै सदस्यहरूमा पनि अन्य 21 सदस्यीय समिति गठन गरेर काम भइरहेको संयोजक गिरीले जानकारी दिनुभयो।
कर्णाली प्रदेशको समृद्धिका लागि भन्दै कर्णाली प्रदेश सरकारले 2075 पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ। आउँदो वैशाख 1 गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट पर्यटन वर्षको औपचारिक उद्घाटन सहित देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भइसकेको छ। कर्णाली प्रदेश सरकारले पहिलो बैठकबाट निर्णय गरेको कर्णाली रारा पर्यटन वर्षभर 5 लाख पर्यटक भित्राउने प्रदेश सरकारले लक्ष्य लिएको छ। अहिले कर्णाली प्रदेशमा वर्षेनी 50,000 मात्रै पर्यटक भित्रिने गरेको तथ्याङ्क रहेको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई पर्यटन वर्षमा 5 लाख पर्यटक भित्राउने प्रदेश सरकारको लक्ष्य पूरा होला त भनी सोधेका छौं। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
सम्पूर्ण वर्गको प्रतिनिधित्व हुने गरी विभिन्न रोड अनि हवाई सुविधाको अलिक अप्ठ्यारो छ, किनभने सुसम्पन्न जस्ता वर्गहरूको लागि त ठिकै छ, तर विपन्न वर्गको लागि पहिचान, विपन्न वर्गहरूको निम्ति हवाई मार्गद्वारा उत्साहसँग मनाउन नसकिने अवस्था छ।
असम्भव भन्ने कुरा केही पनि छैन। रमणीय ठाउँहरूलाई अझै व्यवस्थित गराएर अगाडि बढायो भने यहाँको विकासको समृद्धिले अगाडि जानेछ। आर्थिक कुरालाई पनि यसले धेरै भन्दा धेरै सफल गराउनेछ र सबैभन्दा धेरै यहाँको बाटो दुर्गम क्षेत्रहरूमा हवाईजहाजले मात्रै अहिले पर्यटकहरू भित्राइरहेको छ भने बाटोघाटोको सुविधाहरूले गर्दा पनि धेरैभन्दा धेरै सहज हुनेछ र अहिलेको यो दुर्घटनाहरूलाई पनि व्यवस्थापन गर्यो भने पर्यटकहरूलाई धेरै आकर्षण गर्नेछ। सबैभन्दा धेरै सरकारले यहाँको स्थानीय बासिन्दाहरूलाई जागृत गराउनेछ र यो पर्यटकलाई भित्राउनलाई सबैभन्दा ठुलो जिम्मेवारी हामी सरकार लगायत स्थानीय बासिन्दाको हुनेछ र यो प्रदेश नम्बर 6 पर्यटक वर्ष 2075 भव्य र सभ्य रूपमा मनाउन अगाडि बढ्नेछ।
त्यहाँको आर्थिक विकासको लागि र 6 प्रदेशको आर्थिक उन्नति र प्रगतिको निमित्त हाम्रो राडा पर्यटन स्थललाई अति सुविधाजनक बनाउनु पर्यो। हरेक पर्यटक देश विदेशबाट धेरै आउने गर्छन्। त्यहाँ पर्यटक त्यहाँ बासस्थानको अभावले गर्दाखेरि पर्यटकहरू निराश भएर जानुपर्ने अवस्था छ। त्यसको निराकरण गर्नको लागि 6 कर्णाली प्रदेश तर्फबाट के हुन्छ, गुरुयोजना तयार गरेर विभिन्न किसिमका पर्यटकहरूलाई सेवा सुविधा र सबैको पहुँच पुर्याउनुको निमित्त यो कर्णाली करिडोर छ, त्यसलाई स्तर उन्नति गर्नु पर्यो। अनि त्यसपछि हवाई भाडा सर्वसाधारण जनताहरू लानको लागि त गाह्रै छ, त्यो भएर हवाई भाडा महँगो अति नै भयो। त्यसको लागि सडक मार्ग चाहिँ उपयुक्त होला जस्तो छ सबैको पहुँचको लागि।
6 प्रदेशमा विशेष गरेर बाटोको कारणले गर्दा पर्यटकहरू आउनु अप्ठ्यारो भइरहेको छ। यो प्रदेशको लागि बाटोहरू, पर्यटकको लागि होटलहरू राम्रो व्यवस्था गर्नुपर्छ, मनोरञ्जनको लागि राम्रो राम्रो राफ्टिङहरू गर्नुपर्छ, अनि पार्कहरू खोलिदिनुपर्छ पर्यटकको लागि। त्यो फोहोरहरू भइरहेछ, फोहोरहरूको व्यवस्था गरिदिनुपर्छ र सबै कुराहरूको 6 प्रदेशको सरकारले ध्यान दियो भने हाम्रो 6 प्रदेश आर्थिक समृद्धि पनि हुन्छ र हाम्रो यस प्रदेशको विकासको लागि धेरै सहयोग पुग्छ।
भेरी खबरमा छिमेक सरिफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति नै हामीले कर्णाली प्रदेशमा आवश्यक प्रविधि जनशक्ति उत्पादन गर्न शिक्षा नीति तयार गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता, एनफ्याप्सनले 11 बुँदे ध्यानकर्षण र 47 बुँदे सुझाव पत्र बुझायो, सुर्खेत क्याम्पस शिक्षामा अनिश्चितकालीन तालाबन्दी लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँके खबर। खानेपानी मन्त्री बिना मगरले स्वास्थ्यमा उपचारमा सिटामोल भन्दा स्वच्छ खानेपानीका लागि सरकार नगरपालिकाले बढी बजेट छुट्याउनु पर्ने बताउनु भएको छ। बर्दियाको मधुबन नगरपालिका छ स्थित कुसुम्बा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मगरले सरकारले प्राथमिकतामा खानेपानी हुनुपर्ने बताउनुभयो। सबै नेपाली जनताले आधारभूत खानेपानी समेत नपाएको अवस्थामा स्वच्छ खानेपानी पुर्याउनु पर्ने चुनौती रहेको उहाँको भनाइ छ। खानेपानीमा पर्याप्त बजेट विनियोजन गराएर योजना कार्यान्वयन गरे मात्रै समृद्धि राष्ट्र निर्माणको अभियान पूरा हुने उहाँको भनाइ रहेको छ। कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सन्त कुमार चौधरीले विगतदेखि नै राज्यले पछाडि पारेको बर्दियाको खानेपानीलाई आर्सेनिक मुक्त गर्न मन्त्री मगर समक्ष आग्रह समेत गर्नुभयो।
रोल्पामा मगर संस्कृति लोप हुन लागेको भन्दै यसको संरक्षणका लागि मगर संग्रहालय स्थापना गरिएको छ। मौलिक कला संस्कृति नै लोप हुने गरी देखिएको आधुनिकताले मगर पहिचान गुम्न थालेको भन्दै मगर अगुवाले संग्रहालय स्थापना गरेका हुन्। घना मगर बस्ती रहेको रोल्पामा कला संस्कृति रहन सहन र वेशभूषालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरणका लागि समेत संग्रहालय स्थापना गरिएको मगर संग्रहालयका अध्यक्ष भीमबहादुर बुढा मगरले बताउनुभयो। संग्रहालयमा मगर समुदायका लत्ता कपडा बाजा र जीविकासँग सम्बन्धित सामग्री राखिएको छ। मगर समुदायले उत्पादन गरेका सामान खरिद तथा बिक्रीको सेवा समेत दिँदै आएको अध्यक्ष बुढा मगरको भनाइरहेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव फेरि बढाएको छ। निगमले पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 2 रुपियाँ बढाएको हो। बढेको मूल्य अनुसार अब पेट्रोलको भाव प्रति लिटर 105 रुपियाँ पुगेको छ भने डिजेलको भाव प्रति लिटर 85 रुपियाँ कायम भएको छ। निगमले 2 महिना अघि मात्र पेट्रोलको मूल्य बढाएर 103 रुपियाँ पुर्याएको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा लामो समयदेखि रहिआएको आलोपालो प्रथा सिन्डिकेट जनताको हितमा नभएको भन्दै यसको अन्त्य गरेरै छाड्ने दावी गर्नुभएको छ। थापाले 9 विषय समेटेर गृह प्रशासनको नीतिगत तथा कानूनी सुधारका 82 बुँदे कार्ययोजना सार्वजनिक गर्दै जनताको हितका लागि सिन्डिकेट तोड्न आवश्यक रहेको बताउनुभयो। राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै गृहमन्त्री थापाले अब यसलाई पनि रोक्ने ठोकुवा गर्नुभएको छ। कार्ययोजनामा राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई छिटो छरितो सेवालाई प्राथमिकता दिने बताइएको छ। गृहमन्त्री थापाले जाति र क्षेत्रको नाममा राष्ट्रिय एकतालाई भङ्ग गर्ने गतिविधि भइरहेको भन्दै गृह प्रशासन चनाखो रहनुपर्नेमा जोड दिनुभयो। कार्ययोजनामा 5 वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने उल्लेख रहेको छ।
सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरूको रुट परमिट खारेज गर्ने भएको छ। गृह मन्त्रालयले सूचना संयन्त्रले मयूर यातायातको विरोधमा चलाउन बन्द गरिएका सवारीहरूको विवरण लिन सुरु गरेको छ। गृह मन्त्रालयले यसरी सिन्डिकेटका पक्षमा बन्द गरिएका सवारीहरूको रेकर्ड प्रहरी तथा ट्राफिक प्रहरीसँग लिन सुरु गरिसकेको जनाएको छ। विभागका महानिर्देशक रूप नारायण भट्टराईले अति आवश्यक सार्वजनिक सेवामा हड़ताल गर्ने सवारीहरूको रूट खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो।
अटिज्म भएका महिला तथा बालिकाहरूको सशक्तिकरण भन्ने नारासहित 11 विश्व अटिज्म दिवस जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ। नेपालमा 3 लाख व्यक्तिमा अटिज्म भएको हुन सक्ने अटिज्म केयर नेपाल सोसाइटीले बताए पनि सरकारले यसको यकिन तथ्याङ्क नभएको जनाएको छ। बालबालिका शारीरिक रूपमा राम्रो भए पनि उमेर अनुसार भाषा र संरचनाको विकास नहुनु, आफ्नो उमेरका साथीसँग नखेल्नु, एक्लै एकहरू कुरामा अल्मलिनु अटिज्मका लक्षण रहेका छन्। अटिज्म मस्तिष्कको विशेष अवस्था भएकाले यसले व्यक्तिको संचार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्ध स्थापित गर्न बाधा पुर्याउने डाक्टर सुनिता मलेकुले बताउनुभयो। विश्वमा हरेक 68 नवजात शिशुमध्ये 1 अटिज्म हुने तथ्याङ्क रहेको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेर र राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बर्दियाको गेरुवा गाउँपालिकालाई निशुल्क बालश्रम मुक्त घोषणा गरिए पृष्ठ बालश्रम मुक्त घोषणा गरिएसँगै अनुगमन पनि थालिएको छ। गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बाल बालिकाहरूलाई काममा लगाउने दण्डनीय र गैर कानुनी कार्य भएको घोषणा गरेसँगै अनुगमन पनि थालिएको हो। उहाँले बाल बालिकाहरूलाई उच्च प्राथमिकतामा राखी उनीहरूको उज्जवल भविष्य निर्माण गर्न उचित वातावरण तयार गर्न आवश्यक नीति र कार्यान्वयनको योजना ल्याउने बताउनु भएको छ। पाँच दिन अघि एक कार्यक्रमका बीच गाउँपालिकालाई बाल श्रम मुक्त घोषणा गरिएको थियो।
सरकारले आउँदो आर्थिक वर्ष 2075-76 बजेटको आकार घटाएर करिब 12 खर्ब रुपियाँ सिलिङ तोकेको छ। यो वर्ष 12 खर्ब 78 अर्ब रुपियाँको बजेट ल्याइएको भए पनि स्रोत अभावका कारण बजेटको आकार घटाउनु परेको अर्थ मन्त्रालयले जनाएको छ। राजस्व बाँडफाँडमा करिब 125 खर्ब रुपियाँ रकम तल्लो तहमा जाने र यो केन्द्रको सञ्चित कोषमा नै नभएकाले पनि बजेटको आकार घटाउन मद्दत गरेको छ। संघीय विभाज्य कोषमा जम्मा भएको मूल्य अभिवृद्धि कर भ्याट र अन्त शुल्कको कुल रकम मध्ये 70% केन्द्र तथा बाँकी 15% प्रदेश र 15% स्थानीय तहलाई बाँडफाँड हुने भएको छ। सरकारले यो आर्थिक वर्षमा 7 खर्ब 30 अर्ब राजस्व संकलनको लक्ष्य राखेको जनाएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र माओवादी केन्द्र बीच बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्ने दोहोर्याउनु भएको छ। गृह जिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले पार्टी एकता निर्वाचन जस्तो प्रतिशतका आधारमा नहुने बताउनु भयो। अध्यक्ष दाहालले आफ्नो भनाईले पार्टी एकतामा अप्ठ्यारो पार्ने स्थिति नभएको भन्दै एकपटक छलफल गरेपछि सबै कुरा टुङ्गिने दावी समेत गर्नुभयो। दाहालले कार्यदलले दिएको प्रतिवेदन अनुसार नै आगामी वैशाख 9 गते पार्टी एकता हुने बताउनुभयो। आज बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा कार्यदलले प्रतिवेदन औपचारिक रूपमा प्रस्तुत हुने भन्दै आजबाट नै यसलाई अन्तिम रूप दिनका लागि छलफल थालिने उहाँको भनाइ रहेको छ।
भेरी खबरमा अब एउटा विदेशको खबर। नाइजेरियाका बोको हराम विद्रोही र सैनिक बीच भएको भिडन्तमा परि कम्तीमा पनि 18 जनाको ज्यान गएको छ। गस्तीमा रहेको सेनाको समूहलाई बोको हरामका लडाकुहरूले आक्रमण गरेपछि सेनाले पनि आक्रामक कारवाही थालेको हो। मारिएका 18 जनामा अधिकांश बोको हरामका लडाकु नै रहेको सेनाको दावी रहेको छ। सैनिक अधिकारीले बोको हराम र सेनाको भिडन्त भएपछि भाग्ने क्रममा केही सर्वसाधारण पनि घाइते भएको बताएको छ।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटमा काठमाडौँ गोल्डेन्सले लगातार दोस्रो जित हात पार्दा धनगढी टिम चौराले पहिलो जित निकालेको छ। काठमाडौँले रूपन्देही च्यालेन्जर्सलाई 63 रनले हराउँदै लगातार दोस्रो जित हात पार्दा रूपन्देहीले भने लगातार 2 खेल हारेको छ। 187 रनको लक्ष्य पाएको रूपन्देहीले 8 बल बाँकी छँदा 123 रनमा समेटिएको हो। रूपन्देहीका प्रदीप एरीले 57 तथा सागर पुलले 18 र दीपक प्रसादले 10 रन बनाए पनि अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। काठमाडौँले रसिद खानले मात्र 6 रन दिएर 4 तथा ललितनाथ राजवंशले 19 रन दिएर 3 विकेट हात पार्नुभयो। पहिला ब्याटिङ गरेको काठमाडौँले भारतीय खेलाडी सनित पटेलले 48, सुबोध भाटीले 40 तथा अमित श्रेष्ठ र नरेश बुढायरले सम्मान 30 रनसँगै 4 विकेट गुमाएर 186 रन बनाएको हो। यस्तै धनगढीले सिवाईसी अतोरियालाई 3 विकेट हराउँदै 151 रनको लक्ष्य धनगढीले 4 बल बाँकी छँदा 7 विकेट गुमाएर पूरा गरेको हो। धनगढीका लागि युएका मोहन मुस्ताफले 42 बलमा 40 रन बनाउँदा कप्तान सोमपाल कामीले 15 बलमा 3 चौका र 3 छक्का रही अभिजित 39 रनको योगदान दिनुभयो। अतोरियाका सुभाकर उराव र दिपेन्द्र सिंह एरीले 2-2 त्यस्तै गरी विनोद लामा र विपिन चन्दाले 1-1 विकेट हात पार्नुभयो। धनगढीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अतोरियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 150 रन बनाएको हो।
र 3-स्टारले मदन भण्डारी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुटवलमा भएको फाइनलमा चिर प्रतिद्वन्दी मनाङ बर्साङदीलाई 2-1 गोल अन्तरले हराउँदै 3-स्टारले उपाधि जितेको हो। मनाङले खेलमा अग्रता लिए पनि 59 मिनटमा अनन्त तामाङले बराबरी गोल गर्नुभयो। यस्तै 82 मिनटमा मार्टिनले विजयी गोल गरेपछि 3-स्टारले उपाधिसँगै 15 लाख रुपियाँ हात पारेको छ। यस्तै उपविजेता बनेको मनाङले 7,50,000 चित्त बुझाएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षा नीति तयार गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता, एनप्याप्सनले 11 बुँदे ध्यान आकर्षण र 47 बुँदे सुझाव पत्र बुझायो।
यातायात क्षेत्रमा रहिआएको आलोपालो तथा सिन्डिकेट अन्त्य गरेरै छाड्ने गृहमन्त्री थापाको भनाई, गृह प्रशासनको नीतिगत तथा कानूनी सुधारका लागि 82 बुँदे कार्ययोजना सार्वजनिक।
पेट्रोलियम पदार्थको भाव फेरि पनि बढ्यो, पेट्रोल 105 र डिजेल 85 रुपियाँ प्रति लिटर कायम।
र धनगढी प्रिमियर लिग क्रिकेटमा काठमाडौँको लगातार दोस्रो जित, घरेलु टोली धनगढी पहिलो जित दर्ता गर्न सफल। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।